अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्क मा।
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड, तपाई हाम्रो घर आँगन को बैंक, महालक्ष्मी विकास बैंक, सबल बैंक, सबल सहकार्य।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा यहाँलाई हार्दिक स्वागत छ। म भागवत भट्टराई। आजको इकोनोमिक टाइम्समा हामीले चार्टर अकाउन्टेन्टहरूले गर्दै गरेका कामहरू र चार्टर अकाउन्टेन्ट र रजिस्टर हरूबीच देखिने समस्याका विषयमा कुराकानी गर्छौँ। पछिल्लो समय खास गरी रजिस्टर अडिटर्सलाई चार्टर अकाउन्टेन्टको भूमिका दिने लगायतका विषयमा सिएहरूले यस विषयमा विवाद निकालेको भनेर रजिस्टर अकाउन्टेन्टहरूले बताइरहेका अवस्था छन्। यसै विषयमा कुराकानी गर्नका लागि एकानका अध्यक्ष सिए आनन्द शर्मा वागले हाम्रो सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा।
हजुर, धन्यवाद, नमस्कार। हजुर,
यो आरए र सिएहरू बीच पटक पटक विवाद हुनुको कारण के रहन्छ? अघिल्लो साल पनि यस्तै बेलामा यस्तै किसिमका विवादहरू रहेका थिए, अडिटका विषयमा हरेक पटक विवाद नै रहन्छ, कारण के हो?
नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्था चाहिँ एउटा ऐन बन्नुभन्दा अगाडि, नेपाल चार्टर्ड अकाउन्टेन्ट यो ऐन आउनुभन्दा अगाडि अडिटर्स ऐनबाट सञ्चालित थियो। पछि यो चाहिँ यसलाई एउटा संस्थागत हिसाबमा चाहिँ इन्टरनेसनल प्र्याक्टिस अनुसार स्वायत्त एउटा संस्थाको रूपमा चाहिँ अन्तर्राष्ट्रिय लेखा एउटा संस्थाको अन्तर्गतमा रहेर एउटा ग्लोबल रिकग्नाइज एउटा संस्था बनाइयो। संस्था अन्तर्गत पहिला यथावत रूपमा चाहिँ अब नन प्रोफेसनल एकाउन्टेन्टहरू जुन रजिस्टर अडिटर हुनुहुन्छ अहिले, उहाँहरूलाई पनि इन्क्लुड गरेर एउटा संस्थाको मेम्बर बनाउने भन्ने हिसाबले त्यो संस्था दर्ता भयो, त्यो संस्था स्थापित भयो नेपालमा। र तत्कालीन अवस्थामा भएका जति पनि लाइसेन्स होल्डर हुनुहुन्छ उहाँहरूलाई चाहिँ यथावत अवस्थामा गरिरहेको कामलाई कन्टिन्यू गराउने गरेर, र अर्को चाहिँ चार्टर्ड एकाउन्टेन्ट परीक्षाबाट पास एउटा मापदण्ड अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गतको परीक्षा पास गरेपछि अनि प्रोफेसनल एकाउन्टेन्ट हुने गरेर चाहिँ संस्थाहरू चाहिँ स्थापित भयो। त्यो अन्तर्गत एउटा प्रोफेसनल्ली एउटा चाहिँ प्रोफेसनल एकाउन्टेन्टहरू चार्टर्ड एकाउन्टेन्ट पढ्दै बन्ने भयो भने अरू चाहिँ जे जति अवस्थामा हुनुहुन्थ्यो रजिस्टर अडिटरहरू उहाँहरूलाई पनि इन्क्लुड गरेर लाइसेन्स चाहिँ अडिटको लाइसेन्स चाहिँ उहाँहरूलाई गर्न दिने हिसाबले चाहिँ गरिरहेको कामलाई चाहिँ कन्टिन्यू गर्न दिने हिसाबले चाहिँ संस्थाले चाहिँ अगाडि बढ्दै गयो। र अन्तर्राष्ट्रिय हिसाबले चाहिँ पढाइको र यो जुन यो फेरि लेखा व्यवसाय सिद्धान्तमा स्ट्याटिक भए पनि यो चाहिँ आफैमा चाहिँ एउटा यो विषय चाहिँ एकदमै डाइनामिक छ। नयाँ नयाँ विश्वमा भएका परिवर्तनहरू, यसका स्ट्यान्डर्ड्सहरू एउटा चाहिँ परिवर्तित छन्। ती हिसाबले चाहिँ अब अहिलेको नयाँ युगमा चाहिँ अब इन्टरनेसनल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्डको रूपमा चाहिँ आइएफआरएसका अवधारणाहरू आउँदै गए, नयाँ नयाँ चिजहरू आउँदै गए। किसिमले चाहिँ अपडेट गर्ने कुरामा चाहिँ अब प्रोफेसनल एकाउन्टेन्टहरू एउटा त्यो अपडेट भयो भने अब नन प्रोफेसनल एकाउन्टेन्टलाई पनि अपडेट गराउँदै उहाँहरूको क्यापासिटी क्षमता अभिवृद्धि गराउँदै लिएर जान्ने पर्ने एउटा चुनौती चाहिँ संस्थालाई सधैँभरि आइ नै रहेको हो। र अहिले आएर चाहिँ अब उहाँहरूलाई एउटा गर्दै आएको एउटा अडिटको पेसालाई कन्टिन्युटी नै छ उहाँहरूको, त्यसमा चाहिँ चार्टर्ड एकाउन्टेन्टले एउटा अडिटको बाहेक अरू सर्भिसेसहरू पनि दिँदै आउँदै हुनुहुन्छ। र अहिले नयाँ रजिस्टर अडिटर चाहिँ हुनुहुन्न, जति हुनुहुन्छ पहिलाको अवस्थामा त्यही रजिस्टर अडिटरहरू कन्टिन्यू छ। र अहिले मोटामोटी 4-5 हजारको हाराहारीमा चाहिँ रजिस्टर अडिटर हुनुहुन्छ भने लगभग 1500 जतिको हाराहारीमा चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ। र प्लस चार्टर्ड एकाउन्टेन्ट अब इन्डियाबाट पास गरेका चार्टर्ड एकाउन्टेन्ट जुन नेपालको जाँच नदिएकाहरू गर्दाखेरि लगभग 2500 जति चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ नेपालको। त्यो संस्थामा चाहिँ अब नयाँ रूपले चाहिँ काम गर्दै जाँदाखेरि चाहिँ अब अहिले उहाँहरूको माग चाहिँ रजिस्टर्ड अडिटरलाई पनि चार्टर्ड एकाउन्टेन्ट बनाउनु पर्छ भन्ने कुराहरूको उहाँहरूको माग।
रजिस्टर अकाउन्टेन्टलाई अब चार्टर्ड अकाउन्टेन्ट त चार्टर्ड अकाउन्टेन्ट पढेकै हुने भयो नि, सिएको त चार्टर्ड अकाउन्टेन्ट नै भन्ने भयो, कसरी त्यो परिभाषै मिलेन नि त?
परिभाषा त्यसमा हाम्रो विमति पनि त्यही हो, उहाँहरूले चाहिँ अब परीक्षा अवसरबाट वञ्चित गराउनु हुँदैन भन्ने कुरामा हामी त्यसमा सजग छौँ। उहाँहरूलाई पढ्ने वातावरण मिलाइदिने, पढ्ने होइन, उहाँहरूले पनि एउटा चार पढेर चाहिँ चार्टर्ड एकाउन्टेन्ट हुन्छु भन्ने अवसरमा चाहिँ रोक्नु चाहिँ पक्कै पनि हुँदैन, त्यो रोकेको पनि छैन। तर उहाँहरूले चाहिँ पढेर पास गर्न चाहिँ व्यवहारिक छैन, सम्भव छैन भन्ने हिसाबले मागेको हुनाले उहाँहरूलाई लगभग 50%भन्दा बढी पेपर एक्जाम अलरेडी भइसकेको छ। टोटल चार्टर्ड एकाउन्टेन्ट शिक्षा पढ्नलाई लगभग तपाईँको क्याप वानमा लगभग 4 विषय र 10 विषय उहाँहरूलाई चाहिँ अलरेडी छुट दिइसकेको छ कि, र बाँकी फाइनलमा क्याप 2-3 लेयर हुन्छ सिए पढाइमा, 2 लेयरसम्म उहाँहरूलाई चाहिँ इक्जाम दिन नपर्ने, तेस्रो फाइनलको मात्रै पेपरहरू दिएर चाहिँ पास गर्नुपर्ने भन्ने मास्टर पढेको यदि रजिस्टर अल्टरहरू छ भने उहाँहरूलाई चाहिँ यो अवसर दिने भनेर पहिल्यै अग्रिड भइसकेको कुरा हो त्यहाँसम्म। र ट्रेनिङको हकमा पनि 3 ट्रेनिङ गर्नुपर्छ चार्टर्ड एकाउन्टेन्टले पढ्नलाई, उहाँहरूलाई चाहिँ अलरेडी काम गरेर यत्रो वर्ष एक्सपिरियन्स भएको हुनाले 1 मात्रै गरे हुने भन्ने चाहिँ पहिलेदेखिको छुट छ। त्यो एउटा लेभलमा उहाँहरूलाई चाहिँ क्षमता अभिवृद्धि गराउनुपर्छ, उहाँहरूलाई पनि अवसरहरू वञ्चित गर्नुहुन्न, र एउटा न्यायचितको हिसाबले चाहिँ अब तपाईँको समतामूलकको हिसाबले चाहिँ इक्विटेबल हुनको लागि चाहिँ उहाँहरूलाई त्यति अवसर दिए भने
भन्नाले नयाँ चार्टर अकाउन्टेन्ट आउन थालेपछि चाहिँ आरे नयाँ दर्ता चाहिँ हुँदैन, अहिले
नयाँ दर्ता हुँदै हुँदैन, पुरानोको लागि चाहिँ त्यो चाहिँ त्यो रिल्याक्सेसनसम्म एउटा लेभलमा इन्स्टिच्युट गइसकेको कुरा हो, त्यसमा हामी फेरि फर्दर जान चाहँदैनौँ। तर चाहिँ अब फर्दर फेरि उहाँहरूको माग चाहिँ अब यो व्यवहारिक भएन, पढ्न सकिँदो रहेनछ यो हिसाबले होइन, अब त्यो भएर पढ्न पास गर्नलाई असम्भव नभएको हुनाले अझै अरू पेपर पनि छुट चाहियो भन्ने हिसाबले चाहिँ उहाँहरूको माग भएको हुनाले त्यसलाई चाहिँ कति छुट दिने, यति छुट दिने, उति छुट दिने
भन्नाले त्यो छुट दिँदाखेरि सिएहरूलाई पर्ने प्रभाव अथवा लेखा परीक्षणमा पर्ने प्रभाव के हुन्छ
होइन? यसले समस्त रूपमा चाहिँ एउटा लेखा जुन चार्टर्ड एकाउन्टेन्टको गरिमा छ होइन, यो प्रोफेसनल एकाउन्टेन्ट हो, इन्टरनेसनली चार्टर्ड एकाउन्टेन्ट भनेर कुनै पनि मान्छेलाई पद दिनलाई एउटा चाहिँ एउटा ट्रेनिङको विषय अथवा यसको शिक्षाको एकाडेमिक शिक्षा र यसको ट्रेनिङलाई सँगसँगै लिएर गएर गइसकेपछि त्यो प्रोडक्ट बन्ने हो, र उसले समाजमा चार्टर्ड एकाउन्टेन्ट भनेर विश्वमै आफूलाई परिचित गराएर काम गर्न सक्ने अवस्था हो। तर चाहिँ अब नेपालको आफ्नै अब पुरानो पनि मेम्बर्सहरू भएको हुनाले उहाँहरूलाई पनि सँगै लिएर जानुपर्ने एउटा हिसाबले बाध्यता भएको हुनाले उहाँहरूलाई पनि पढ्नेबाट वञ्चित नगराउन भनेर त्यहाँसम्म छुट त दियो, तर उहाँहरूको माग चाहिँ के भन्दाखेरि त्यो छुट चाहिँ अब पढेर सक्दैन नसक्ने भएपछि फर्दर अझै छुट दिउँ, र चाहिँ अब अलरेडी 10 पेपर छुट दिएको संस्थामा अझै 2-4 पेपर अझै दिँदाखेरि अझै सजिलो भएर सिए बन्नुहुन्छ भन्ने उहाँहरूको माग हो। त्यसले गर्दाखेरि के हुन्छ भने अधिकांश रूपमा जुन चार्टर्ड एकाउन्टेन्ट बनाउन खोजिएको छ त्यसले त समाजमा 2 मान्छे एउटै नाममा 2 हुँदाखेरि त क्वालिटी त भोलि यो हिसाबले जुन अन्तर्राष्ट्रिय कोर्पोरेसन जुन इन्स्टिच्युटले पाएको छ यो चार्टर्ड एकाउन्टेन्ट भनेको यो मापदण्ड पास गरेर आएको इन्स्टिच्युट हो भन्ने मापदण्ड छ, त्यो चिजलाई नै इन्स्टिच्युटलाई नै एउटा
मैले भन्न खोजेको अब सिएहरू एक किसिमको हार्ड वर्किङ नै हुन्छ, पढाइ पनि अलि गाह्रो नै हुन्छ होइन, आर्यहरू पनि गाह्रो हुन्छ यस हिसाबले काम पनि गरेका हुन्छन्, उसले र सिएले र आर्यले गर्ने कामको प्रकृति एउटै हो, यसरी दिँदाखेरि सबै कुराले एउटै हो
होइन? अहिले लाइसेन्सको हिसाबमा चाहिँ लेखा अडिट गर्नको लागि चाहिँ चार्टर्ड एकाउन्टेन्ट भनेको अडिट मात्रै होइन होइन, अरू सर्भिसेस पनि हुन्छ, म्यानेजमेन्ट कन्सल्टेन्सीका पार्टका कुराहरू गर्ने अरू धेरै विषयहरू छन् जसमध्ये रजिस्टर अडिटरले एउटा विषय चाहिँ लेखा परीक्षण गर्नुपाउने लाइसेन्स चाहिँ उहाँहरूलाई पनि ओपन छ, र सिए र रजिस्टर अडिटर दुईजनाले अडिट पनि गर्छन्, अडिट गर्ने एउटै पाटोमा 2 काम भयो होइन, त्यो बाहेक अरू सिएले त अरू काम पनि गर्छ, र लेखा परीक्षण गर्नको लागि पनि चाहिने मापदण्डहरू अनुसारका अडिटहरू फाइनेन्सियल स्टेट कम्पनीको अडिटहरू उहाँहरूले गर्न पाउनु हुँदैन, ब्याङ्क त्यो ऐनले रोक्छ किनभने उहाँको क्यापेसिटीको हिसाबले नपुग्ने भएको हुनाले, र फर्दर अब
उहाँहरूलाई त्यो किसिमको काम गर्न रोक लगाएपछि अहिले अरू कामका लागि त तपाईँहरूले फेरि त्यो छुट दिन के गाह्रो भयो?
होइन गाह्रो भन्दा पनि अब चाहिँ त्यसलाई त्यो चिजलाई चाहिँ क्वालिटी नपुगिकन चार्टर्ड एकाउन्टेन्ट नै उहाँलाई बनाउने बाटो खुल्कुलो बनाउँदै गयो भने हामी 4,000 रजिस्टर अडिटर्सहरूलाई फेरि पनि अब सजिलोको नाममा त्यो एउटा ट्रेनिङ अथवा त्यो चिज काम नपढिकन त्यो लेभलमा सजिलै तरिकाले बनायो भने त फेरि अल्टिमेटली जुन रिकग्निसन छ चार्टर्ड एकाउन्टेन्टको विश्वभरि विश्वसनीयता छ त्यो विश्वसनीयतामा त क्वालिटी डिग्रेड हुन्छ होइन, उहाँहरूलाई पुरै विषय पढेर आउनुहोस् अब फाइनलको पुरै विषय पढेर आउनुहोस् भन्नलाई कुनै रोक होइन,
अब त्यो आइफ्याक भन्छ के होइन
हामी आइफ्याकको अलरेडी मेम्बर पनि भएको संस्था हो हुनाले आइफ्याकले पनि हामीलाई हेर्ने नजर जुन तरिकाले रिकग्निसन दिएछ इन्टरनेसनली नेपाललाई रिकग्नाइज गरेको छ होइन, र विभिन्न इन्स्टिच्युटसँग जुन लेभलको एमआरए हाम्रो भइरहेको छ त्यो एमआरएलाई त उनीहरूले विचार गर्छ अब त्यो भएपछि होइन, जसले गर्दा जुन विश्वसनीयता र रिकग्निसन हामीले प्राप्त गरेका छौँ अहिलेसम्मको उपलब्धिहरू यो नीतिले चाहिँ हामीलाई त्यो नीति अप्नाउँदाखेरि चाहिँ विश्वले हेर्ने नजर हामीलाई फरक पर्छ र हाम्रो इन्स्टिच्युटको गरिमा पनि घट्छ, र समग्रमा शिक्षा जुन सिएको शिक्षालाई जुन हामीले चाहिँ एउटा इज्जतिलो र एउटा चाहिँ अलि कडा पढाइ सहितको एउटा चाहिँ कोर्स भनिएको छ, त्यो कोर्सलाई नै समग्रमा चाहिँ अप्ठ्यारोमा पार्छ र विद्यार्थीहरू पनि यहाँ तमाम विद्यार्थी दसौँ हजार विद्यार्थीहरू पढ्दै हुनुहुन्छ, उहाँहरूले कति हाम्रो 4-5% मात्रै पर्सेन्टेजहरू पास हुन्छ सिएमा, उहाँहरूले मेहनत गर्दै दुःख गर्दै फेल भएर पनि कन्टिन्यू 8-10 वर्षदेखि कन्टिन्यू उहाँहरूले मेहनत गरिरहेको मान्छेहरूलाई चाहिँ त्यो न्यायचित हुँदैन, किनभने त्यत्रो दुःख गरेर पढेका मान्छेहरूले चाहिँ सिएलाई चाहिँ रोकिरहने त एउटा संस्थाको सङ्गठनमा एउटा राजनीतिक सङ्गठन जस्तो भएर उहाँको आवाज सुनेको भरमा चाहिँ उहाँहरूलाई सिए बनाउने हो भने त्यो समग्रमा त्यो त्यो पढेका विद्यार्थीहरूलाई पनि न्यायचित हुँदैन, त्यसले गर्दाखेरि पढ्न पनि नपरिकन हामीले एउटा बनाउने हो भने अल्टिमेटली त्यो सर्भिस र क्वालिटी पनि अल्टिमेटली त्यसले चाहिँ इफेक्ट पर्छ सोसाइटीमा, समाजमा त्यसले असर पार्छ, त्यही भएर त्यो नीति अन्तर्गत इन्स्टिच्युट हिँड्न थाल्यो भने चाहिँ हामी चाहिँ एउटा कतै राजनीतिक इन्स्टिच्युट जस्तो भइन्छ, मान्छेलाई हेरेर भन्दा पनि हाम्रो गुणस्तर र हाम्रो प्रोफेसनललाई हेरेर चाहिँ इन्स्टिच्युट अगाडि बढ्नुपर्छ भन्ने हिसाबले चाहिँ त्यसमा हाम्रो विरोध छ।
अब नियामक निकायमा अब यो प्रतिवेदन बनेर अघि बढिसकेको छ यो मुद्दा, अब यसको विकल्प चाहिँ के हो त, अब यसलाई कसरी ब्याक हुन सक्ने अथवा कसरी सुल्झाउन सक्ने?
यसलाई विज्ञप्ति नेपाल चार्टर्ड सङ्घले यसलाई चाहिँ घोरापत्ती छ भनेर प्रेस विज्ञप्ति पनि निकालिसक्यो र यसमा यो हिसाबले चाहिँ अस्ति काउन्सिलको मिटिङमा विज्ञप्ति आइसकेपछि उहाँहरूले चाहिँ यो अस्तिको मिटिङमा निर्णय गर्नु भएको छैन, हालाकि उहाँहरूले यसलाई अझै अघि अध्ययन गरेर यही चिजलाई फेरि कन्टिन्यू ल्याउने भन्ने हिसाबले चाहिँ एजेन्डा ल्याउने भनेर नै त्यो त्यो मिटिङ चाहिँ एडजोन भयो।
यसलाई अघि बढाउनु भनेको आइकेनले हो,
अब जो आइकेनको काउन्सिलमा फेरि त्यसलाई पेस गरेर अनि फर्दर घनीभूत रूपमा छलफल गरेर फेरि निर्णय पास गर्ने भन्ने हिसाबमा चाहिँ अस्तिको मिटिङमा पूर्ण रूपमा चाहिँ त्यो पास हुन सकेन र अब अब आउने मिटिङमा त्यो छलफलको विषय छ, उहाँहरूले फेरि प्रेजेन्ट गर्छु यो, किनभने यो मिटिङ यो पास भएन भनेर टुङ्गो लागेको छ विषय होइन, फेरि आउने एजेन्डा हो। त्यसर्थ चाहिँ नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घले चाहिँ यो चिजमा चाहिँ घनीभूत रूपमा छलफल स्टेक होल्डरसँग छलफलै नगरिकन यो कस्तो भने रजिस्टर्ड अडिटरको लागि फाइदाको लागि मात्रै होइन कि यो चार्टर्ड अकाउन्टेन्टको फाइदा अथवा रजिस्टर्ड अडिटरको फाइदाको विषय होइन, यो समग्रमा लेखा व्यवसाय र यसको गुणस्तरको हिसाबको कुरा, यसको शिक्षा पद्धति र अन्तर्राष्ट्रिय मापदण्डको विपरीत चाहिँ हाम्रो सिद्धान्तहरू भयो भने चाहिँ यसले समग्रमा चाहिँ संस्थागत रूपमा संस्थालाई नै कमजोर बनाउँछ, यहाँबाट उत्पादन भएका विद्यार्थीहरू यहाँबाट उत्पादन भएका प्रडक्टहरूको चाहिँ विश्वसनीयता चाहिँ घट्दो हुन्छ भन्ने कुरामा चाहिँ हाम्रो विरोध हो। त्यही भएर चाहिँ यसमा चाहिँ अब हामीले पास्ट प्रेसिडेन्टहरूसँग पनि छलफल गरेका छौँ, सबै पास्ट प्रेसिडेन्टहरूले चाहिँ यसको विरोध गर्नुभएको छ, यो गलत हो, यो प्रक्रिया हुँदै भएन, यो तरिकाले गर्दाखेरि हाम्रो गुणस्तर हाम्रो विश्वसनीयता स्वतः घट्छ र अब डक्टरै नपढेकालाई डक्टर बनाइदिने, इन्जिनियर नपढेका इन्जिनियर बनाइदिने, सिए नै नपढेकालाई सिए बनाउने पद्धतिमा अथवा प्रिन्सिपलमा त्यो नीति अन्तर्गत संस्था हिँड्न थाल्यो भने त्यसले चाहिँ समग्रमा चाहिँ यो लेखा व्यवसाय र यो यो क्षेत्रलाई नै पारदर्शी बनाउँदैन, भोलि अर्थतन्त्रको पुरै एउटा ठुलो अभिन्न रूपमा चाहिँ चार्टर्ड अकाउन्टेन्ट अथवा रजिस्टर्ड अडिटरले रोल खेलिरहेको हुन्छ होइन, उहाँहरूले चाहिँ कुनै पनि प्रतिवेदनमा ठिक छ छैन भनेर उहाँको विश्वसनीयता हामीले हाम्रो रायलाई विश्वसनीयताको रूपमा लिने गरिन्छ, त्यो चिज चाहिँ बिस्तारै हट्दो क्रममा हुन्छ, त्यसले चाहिँ हामीलाई नै कमजोर बनाउने भएको हुनाले यस्तो नीतिमा हामी अगाडि बढ्नुहुन्न भन्ने कुरामा चाहिँ हाम्रो एकाङ्का पास्ट प्रेसिडेन्टहरूले अलरेडी राय प्रकट गरिसक्नु भएको छ। अहिले हामीले आइकेनमा इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट अफ नेपालका पनि पूर्व अध्यक्षहरूसँग आज हामी बस्दैछौँ, उहाँहरूको पनि राय लिएर त्यसपछि हामी काउन्सिलमा पनि चार्टर्ड अकाउन्टेन्टहरू जानुहुन्छ, काउन्सिलको बोर्ड कस्तो छ भने 10 चार्टर्ड अकाउन्टेन्ट, 4 रजिस्टर्ड अडिटर र 3 गभर्मेन्टको नोमिनी गरेर बोर्ड बन्छ त्यहाँ होइन, त्यहाँ चाहिँ 17 एउटा कमिटीको बोर्ड छ, त्यो कमिटीमा अधिकांश चार्टर्ड अकाउन्टेन्ट पनि हुनुहुन्छ, उहाँहरूले त्यो कुराको निर्णय गर्नको लागि हाम्रो दबाब
बोर्डमा अधिकांश चार्टर्ड अकाउन्टेन्ट हुने अनि निर्णय चाहिँ फेरि यसरी जाने हुँदाखेरि त के हो भन्ने त प्रश्न उठ्छ नि त होइन?
हजुर एक्ज्याक्टली, त्यसमा चाहिँ कस्तो छ भने अब यो संस्थालाई चाहिँ नेतृत्व दिने चार्टर्ड अकाउन्टेन्ट मात्रै हुन्छ, बोर्डको कम्पोजिसन जति जे भए पनि होइन, रजिस्ट्रेटर्स पनि चार्टर्ड अकाउन्टेन्ट नै प्रेसिडेन्ट हुनुभएको हुनाले प्रेसिडेन्टको प्रेसिडेन्ट हुने भोटबाजीमा मानिसहरू अथवा मेम्बरहरू त्यहाँ गएपछि त्यसमा भोटको समर्थन चाहिँ रजिस्टर अडिटरको लगायत गभर्मेन्ट नोमिनीको पनि चाहिन्छ, त्यो हुँदाखेरि 4 गभर्मेन्ट रजिस्टर अडिटर र 3 गभर्मेन्ट नोमिनीमा पनि अधिकांश रजिस्टर अडिटर्सहरू हुन्छ प्रायःजसो, कतिजना चाहिँ रजिस्टर अडिटर्सहरू अथवा कर्मचारी भएर छोडिसकेपछि रजिस्टर अडिटरको लाइसेन्स चाहिँ एक्जिस्टिङ रूपमा लिइरहेको मानिसहरू पनि त्यहाँ आउनुभएको हुनाले 4-3-7 गर्दाखेरि त्यो त्यो भोटले चाहिँ ठुलो भाइटल रोल चाहिँ अडिटर्सको के अरे यहाँको प्रेसिडेन्ट बनाउनलाई चाहिँ ठुलो भूमिका खेल्ने भएको हुनाले त्यो अहिलेमा चाहिँ एजेन्डाहरू कहिले काहीँ चाहिँ हजुर ती एजेन्डाहरू घुस्ने एजेन्डाहरू आउने गर्दछन्, त्यसले गर्दाखेरि त्यो एजेन्डा चाहिँ वास्तवमा कस्तो भने एउटा वर्ग विशेषलाई केन्द्रित भएर एजेन्डाहरू आउने हो भने इन्स्टिट्युसन इन्स्टिट्युट चाहिँ कमजोर हुन्छ, त्यसरी जानु हुँदैन। हामीले समग्रमा एउटा चाहिँ यसको इन्स्टिट्युटकै भलाको लागि चाहिँ हामीले त्यहाँ एजेन्डाहरू लिएर आउनुपर्छ भन्ने हाम्रो बनाइ हो। र यो एजेन्डा यदि पास भयो भने चाहिँ यसले सिएलाई होइन राष्ट्र अडिटरलाई पनि त्यसले फाइदा गर्दछ, किनभने तपाईँले एउटा आर्मीको ट्रेनिङ नगरिकन अथवा आर्मीको कोर्स नगरिकन तपाईँले आर्मीको कम्ब्याट बुट र बन्दुक भिराउँदैमा कोही मान्छे चाहिँ आर्मी हुन सक्दैन। त्यो सिद्धान्तमा यदि हामी जानियो भने भोलि त्यसले त्यो अल्टिमेटली पर्दा आउँदाखेरि आर्मीले गर्नुपर्ने कामहरूमा चाहिँ त्यो चिज चाहिँ हुन सक्दैन भन्ने कुरा हो। त्यस अर्थमा चाहिँ अब यसको पढाइको विकल्प छैन, यसको शिक्षा पद्धतिको विपरीत हामीले काम गर्ने भने चाहिँ इन्स्टिच्युट कमजोर हुन्छ। दुई तिनवटा कुराहरू हुन्छन् जस्तो इन्स्टिच्युट चाहिँ कुन कुरामा चाहिँ एकदमै अडिक हुनुपर्ने र कुन कुरामा चाहिँ फ्लेक्सिबल हुने भन्ने कुरा सिद्धान्त रूपमा चाहिँ पहिले नै हाम्रो स्थापित हुनु जरुरी छ। एउटा चाहिँ शिक्षाको कुरा र ट्रेनिङका कुराहरू चाहिँ एकदमै हामी चाहिँ रिजिड हुनुपर्छ यो कुरामा चाहिँ होइन, यसको गुणस्तरसँग डाइरेक्टली प्रोडक्ट निस्किने कुरा नै दुईवटा कुरामा आबद्ध हुन्छ। चार्टर्ड अकाउन्टेन्ट शिक्षालाई नै हामीले चाहिँ पेपर नै नदिकन पास गराउने अथवा ट्रेनिङै नदिकन चार्टर्ड अकाउन्टेन्ट बनाउने लाइनमा गइयो भने त अल्टिमेटली यसको जुन ह्युमन रिसोर्सेस यहाँबाट निस्किन्छ त्यो ह्युमन रिसोर्सेसको क्वालिटी रहँदैन। त्यही भएर त्यो चिजमा चाहिँ हामी एकदमै रिजिड हुनु जरुरी छ। र अझै कुराहरू लेखा व्यवसाय अरू स्टेटहरूलाई परेका फिर्मकाहरूको बारेमा उहाँहरूको क्षमता अभिवृद्धि गर्ने कुराहरूको हकमा चाहिँ इन्स्टिच्युट चाहिँ फ्लेक्सिबलै हुनुपर्छ। उहाँहरूलाई कसरी ट्रेन गर्ने, उहाँहरूलाई चाहिँ अझै उहाँको क्यापासिटीलाई कसरी डेभलप गर्ने, प्रोफेसनल एकाउन्टेन्टसँगै मिलेर काम गर्दाखेरि उहाँहरूको क्यापासिटीलाई इन्हेन्स गर्नलाई हामीले के गर्नुपर्छ भन्ने कुरामा चाहिँ चार्टर एकाउन्टेन्टले पनि त्यो कुरामा सोच दिनुपर्छ। उहाँहरूलाई क्यापासिटी इन्हेन्स गरेरै हाम्रो क्यापासिटी इन्हेन्स हुने हो, किनभने समग्रमा हामी दुईटैले लेखा परीक्षण गर्नु परे भएपछि उहाँहरूलाई पनि त्यो मापदण्डका कुराहरू सिकाउनु पर्ने आवश्यक कुराहरूमा चाहिँ हामीले क्षमता अभिवृद्धिको कुराहरू चाहिँ गर्नु जरुरी छ होइन। तर यो पद उन्नति र अथवा स्तर उन्नति गर्नको लागि चाहिँ त्यसको बाटो भनेको पढाइ नै हो र ट्रेनिङ नै हो भन्ने नै
हो। अब हाम्रो लेखा परीक्षण कति सन्तुलित छ, हाम्रो अर्थव्यवस्थालाई कतिको यसले सपोर्ट गरिरहेको छ भन्ने विषयमा म पछि आउँछु। यसभन्दा अगाडि यो भारत अथवा विदेशमा पढेर आएकाहरूले यहाँ काम गर्न नसक्ने अथवा छुट्टै लाइसेन्स लिनुपर्ने भन्ने किसिमका प्रावधानहरू पनि छन्, के अरे यसको असर अथवा यो गर्नुपर्ने आवश्यकता यो विषयमा अलिकति स्पष्ट पारिदिनु हाम्रो श्रोतालाई।
यस्तो नेपालमा नेपाल चार्टर्ड अकाउन्टेन्ट ऐन आइसकेपछि आफ्नै एउटा स्वायत्त संस्था छ, यो आफैमा नियामक निकाय पनि हो र यसले चाहिँ चार्टर्ड अकाउन्टेन्ट उत्पादन पनि गर्छ नेपालमा ऐनले चाहिँ। त्यस्तै अब हामी आइफेकको इन्टरनेसनली आइफेकको मेम्बर पनि हो र हामी नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घ भनेको भारतबाट इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट अफ इन्डियाबाट पास भएर आउने नेपाली चार्टर्ड अकाउन्टेन्ट र नेपालबाट नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्थाबाट पास हुने चार्टर्ड अकाउन्टेन्टहरूको एउटा सङ्गठन हो हामी चाहिँ। त्यस अर्थमा चाहिँ हाम्रा सदस्य दुई किसिमका हुनुहुन्छ, जसले चाहिँ यहाँ उताबाट पास गरेर यहाँको इक्जाम नदिसकेर बसेका मेम्बरहरू पनि हाम्रा सदस्यहरू हुनुहुन्छ। उहाँ नेपाली नागरिक हो भने आउन सक्ने एलिजिबल हुनुहुन्छ हाम्रो सदस्यहरू। अनि त्यस्तै नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्थाबाट उत्पादन हुने चार्टर्ड अकाउन्टेन्ट पनि हाम्रो मेम्बर हुन्छ।
मैले बुझ्न खोजेको कि अब हामी आइफेकको सदस्य पनि छौँ, हाम्रा रुल्सहरू समान नै होला, अनि भारतमा पढेको पढाइ चाहिँ यता काम नलाग्नुपर्ने अथवा अडिट प्रक्रिया नै फरक हुने भएको कारण नै होला पक्कै लाइसेन्स गर्ने यस्तो चाहिँ
होइन। यसमा यस्तो छ, यसमा हामीले त्यो दुईवटा कुरामा परिमार्जित हुँदै अहिले एउटा लेभलमा आइसकेको छ। पहिला पनि हामीले चाहिँ इन्डियाबाट पास गरेर आएका मेम्बरहरूलाई यहाँ चाहिँ सो त पहिला दिने चलन थियो, पछि पछि त्यसमा चाहिँ यहाँको नियम कानुन चाहिँ भारतमा पढेको नियम कानुन र यहाँका कर कानुनका कुराहरू चाहिँ को अध्ययनको त्यहाँको पनि इक्जाम दिएपछि पास भएपछि मात्रै यहाँ चाहिँ लाइसेन्स दिने व्यवस्थाहरू गरियो। त्यसलाई चाहिँ हामीले सकारात्मक रूपमै लिएको हो, त्यसमा चाहिँ होइन इक्जाम लिएर अगाडि पढ्ने कुरामा। र त्यसमा हाम्रो दुई तिनवटा कुराहरूमा चाहिँ श्रीमती थियो, जस्तो हामीले लाइसेन्स भनेको अडिट गर्ने लाइसेन्सको लागि सिओपी भन्छ त्यसलाई हामीले सर्टिफिकेट अफ प्र्याक्टिस, सर्टिफिकेट अफ प्र्याक्टिसको लागि चाहिँ इक्जाम लिनुपर्ने कुरालाई चाहिँ हामी अहिले पनि त्यसलाई स्वीकार्छौँ होइन। तर चाहिँ अब मेम्बरसिप नै रोक्नको लागि चाहिँ अथवा यहाँ कसैले जानकारी पाउनको लागि चार्टर्ड अकाउन्टेन्ट जो हामी चाहिँ इन्टरनेसनली हामी सबै आइटेकको एउटै मेम्बर हो भने अनि फेरि जागिर खानलाई पनि फेरि यहाँ परीक्षा उहाँ पढेर आएर दुःख गरेर सेम कोर्स गरेर दुःख गरेर आएर जागिर खान पनि नपाउने भन्ने कुरा चाहिँ यहाँ चाहिँ हुँदैन होइन। जबमा जानको लागि त्यो डिग्रीले पढेको डिग्रीको आधारले मार्केटले मागेको आधारमा जानुपर्छ भन्ने नै कुरा थियो र त अहिले त्यो मोटामोटी त्यसलाई एड्रेस भइसकेको छ। र अहिले चाहिँ प्र्याक्टिस गर्नको लागि लाइसेन्स र सिओपी यहाँ चाहिँ लेखा परीक्षणको लाइसेन्स लिनको लागि चाहिँ लाइसेन्सको इक्जाम दिनैपर्छ, त्यो सिए फाइनलको दुईवटा पेपर यहाँ दिनैपर्छ, विद्यार्थीसँगै बसेर पास गरेर दिनुपर्छ, त्यो चाहिँ उहाँहरूले दिनै हुनुहुन्छ होइन, त्यो कुरा र एक वर्षको चाहिँ प्र्याक्टिस गर्नको लागि यहाँको नियम कानुन बुझ्नलाई एउटा संस्थामा बसेर एउटा सिए फर्ममा बसेर काम गर्नुपर्ने भनेर इन्टर्नसिपको पनि व्यवस्था छ, त्यो खास चाहिँ यहाँको गुणस्तर यहाँको कर कानुन बुझोस् भन्ने हिसाबले हो। हामीले चार्टर अकाउन्टेन्टलाई त हामीले चाहिँ पढ्नुपर्छ, उहाँ पढेर अलरेडी दुःख गरेर आएर पढ्नुपर्छ, यहाँ पनि पढ्नुपर्छ र एक वर्ष काम गर्नुपर्छ भनिरहेका छौँ भने नन प्रोफेसनललाई फेरि पढ्नु हुँदैन, नपढे पनि तपाईँहरूलाई चार्टर अकाउन्टेन्ट बनाउने ट्रेनिङ पनि नगरे हुन्छ भनेर जाने नियमले चाहिँ त्यो त कदापि पनि मान्ने हुँदैन भन्ने नै भने।
अर्को विषय अघि तपाईँले पनि उठाउनु भयो, अब खास गरी अब कमर्स ब्याकग्राउन्डको हो के अरे सिए पढ्ने त अझ साइन्सबाट पनि पछिल्लो समय अत्यधिक धेरै चाहिँ सिए पढाइमा लाग्ने गरेको देखिन्छ, साइन्सको पढाइ अलि राम्रो पनि मानिन्छ हाम्रोमा, तर 4-5% मात्रै यसमा सफल हुन्छन् भन्ने किसिमको तथ्याङ्क, यस्तो तथ्याङ्क आउनु अथवा यसमा सफल नहुनु के देखिन्छ यसमा कारण?
होइन, यसमा खास यो पढाइ नै अलिकति विश्वमै टफ पढाइहरूमध्ये एउटा पढाइ हो चार्टर्ड अकाउन्टेन्ट भनेको, किनभने यसमा चाहिँ एउटा विषयको मात्रै एक्सपर्ट होइन कि, यसमा 4-5 विषयको, किनभने तपाईँले हाम्रो चाहिँ वास्तवमा समाजमा काम गर्दाखेरि अब यो कमर्सियल वर्ल्डमा कस्तो हुन्छ भने करको कुरा पनि एउटै मान्छेले जान्नुपर्ने हुन्छ, लेखाको बारे पनि एउटै मान्छेले जान्नुपर्ने हुन्छ र म्यानेजमेन्टको कुराहरू पनि एउटै मान्छेले बुझ्ने मान्छे भयो भने यो सबै विषयवस्तुलाई चाहिँ एउटै मान्छेले बुझ्ने मान्छे भयो भने बल्ल इकोनोमीलाई अगाडि लान सक्छ, लिडिङ रोलमा अगाडि लान सक्छ भन्ने उद्देश्यले यो मेन पावर बनाउने उद्देश्यले डिजाइन गरेको कोर्स हो। त्यस कारणले यसलाई चाहिँ हामीले 4-5 विषयको त विद्वत भनिन्छ क्या, यसलाई एक्सपर्ट भनिन्छ यो कोर्स डिजाइन गर्दाखेरि, त्यही भएर यो कोर्स चाहिँ अलिकति टफै छ, किनभने हामीले एउटा विषय मात्रै पास गरेर दुईवटा विषय ब्याक टु ब्याक भन्ने नै हुँदैन, यसमा समग्रमा एकैचोटि पास गर्नुपर्छ होइन, अनि ग्रो यसमा एउटा विषय अहिले ब्याक टु ब्याक दिएर फेरि पास गर्छु भन्न पाइँदैन, त्यही भएर समग्र विषयलाई नै एकै सँगसँगै लिएर जानुपर्ने भएको हुनाले र 3-3.5 वर्ष चाहिँ एउटा चार्टर अकाउन्टेन्टकै फर्ममा चाहिँ काम पनि गर्नुपर्ने, प्र्याक्टिकल्ली काम पनि सँगसँगै लिएर जाने अनि पढाइको पनि सँगसँगै लिएर जानुपर्ने भएको हुनाले यो कोर्स चाहिँ अलिकति टफ छ, त्यस कारणले यसको पास पर्सेन्टेज चाहिँ कम हुनुको कारण हो र यो चाहिँ समग्रमा लिडर्स डेभलप गर्ने एउटा म्यानेजरियल पोजिसनको हिसाबले चाहिँ एउटा 4-5 विषयको विद्वत एउटै मान्छे हुन सक्ने भएको हुनाले यो कोर्सको कन्टेन्ट चाहिँ अलिकति टफ छ, टफ भएकै कारणले पास पर्सेन्टेज पनि कम हुन्छ र त्यसको यसको यसको क्वालिटी र यसको चाहिँ जुन ब्रान्ड छ त्यस कारणले पनि यो छ कि।
र अन्तिममा अब सायद एक दशक अगाडि लेखा अडिट गर्ने भन्ने कुरा कति प्राथमिकतामा पर्थ्यो कति पर्दैन थियो होला, अहिले चाहिँ यसैका आधारमा हामीलाई आउने लगानी हामीलाई दिने अनुदानदेखि लिएर ऋणसम्मका कुराहरू पनि यसैबाट नै हेर्ने गरिन्छ, एउटा यो पनि एउटा आधार हुन्छ। अब हाम्रो लेखा सिस्टमलाई हेर्दा, लेखा प्रणालीलाई हेर्दा, लेखा सन्तुलनलाई हेर्दा के कस्तो अवस्था देख्नुहुन्छ तपाईँहरू एउटा सिए पढेर आएको मान्छे, यो यस्तो संस्था बनाएर बसेको मान्छे हेर्दाखेरि?
हजुर, होइन यसमा चाहिँ कुनै पनि फन्डको होइन त्यसको पारदर्शिता र विश्वसनीयताको लागि चाहिँ लेखा परीक्षण एकदम इम्पोर्टेन्ट रोल खेल्छ त्यसमा। त्यसमा चाहिँ एउटा चाहिँ लाइसेन्स होल्डरले चाहिँ एउटा प्रक्रिया उहाँको स्ट्यान्डर्ड्स अनुसार त्यो काम भयो कि भएन भनेर हेर्ने प्रक्रियाको एउटा मापदण्ड हुन्छ, त्यो मापदण्ड अनुसार चेक गरिसकेपछि त्यहाँ कुनै फ्रड भएको अथवा ट्रान्सपेरेन्टली काम भए नभएको कुरा यकिन गर्ने हुन्छ र जनरल पर्पोज ब्यालेन्स सिटमा चाहिँ आफ्नो राय दिने चाहिँ काम चाहिँ चार्टर्ड अकाउन्टेन्ट अथवा रजिस्ट्रेटरले गर्नुहुन्छ अडिट गरिसकेपछि। उहाँहरूको प्रतिवेदनले चाहिँ एउटा विश्वसनीयताको काम गर्छ, कुनै मान्छे त्यसमा इन्भल्भ फ्रडुलेन्टली इन्भल्भ छ भने त्यो कुरा बाहिर निस्किन्छ, ट्रान्सपेरेन्ट छ भने चाहिँ उहाँहरूको सर्टिफिकेसनको कारणले मानिस ढुक्क भएर लगानी गर्ने र फर्दर फन्डहरू रेज गर्ने अथवा काम गर्ने, कर चिर्ने, करको सङ्कलन हुने कुराहरू चाहिँ राज्यको सबै व्यवस्थाहरू चाहिँ त्यसमा निर्भर गर्छ। त्यस अर्थमा चाहिँ यो पेसा चाहिँ एकदमै इन्डिपेन्डेन्ट पेसा हो, हामी स्वतन्त्र रूपमा राय दिन्छौँ, हामी कसैको पनि होइन र हामी कुनै एकको होइनौँ भन्छौँ, त्यसै त्यही भएर चाहिँ हामी शेरधनीलाई नै रिपोर्ट लेख्छौँ, यसमा यसका शेरधनीहरूलाई यहाँका हानि नोक्सानी भएको छैन, मिसयुटिलाइज भएको छैन, कर बुझाउनुपर्ने अथवा कुनै पनि कम्प्लायन्सहरू भएको छैन भनेर लेख्ने प्रतिवेदन लेख्छ, जसले गर्दाखेरि समग्र अर्थतन्त्र चाहिँ यो प्रतिवेदनमा चाहिँ विश्वास गरेर अगाडि बढिरहेको हुन्छ, सेयर बजारदेखि लिएर कुनै पनि इन्भेस्ट गर्ने नगर्ने भन्दा पनि उसको ब्यालेन्स चाहिँ हेरेर अगाडि बढ्ने भएको हुन्छ र त्यही भएर यो डाइनामिक पनि छ, किनभने यसको चेन्ज लाइफ हुन्छ होइन, र अहिले विगत 8-10 वर्षदेखि चाहिँ इन्टरनेसनल फाइनेन्स स्ट्यान्डर्ड अन्तर्गत विश्वभरिकै ब्यालेन्स सिटहरूमा चाहिँ एकरूपता ल्याउनुपर्छ, कुनै पनि देशको ब्यालेन्स सिट चाहिँ अरू ब्यालेन्स सिटसँग फर्मेटसँग टेक्समा खाँदाखेरि चाहिँ इन्भेस्टर्सहरू एक देशदेखि अर्को देशमा चाहिँ फ्लो गर्दैन भन्ने हिसाबले चाहिँ, अनि एनएफआरएसको पनि यो एउटा रूपमा चाहिँ सबै चार्टर्ड अकाउन्टेन्ट जुन देशको भए पनि अब चाहिँ रिकग्नाइज हुन्छ भन्ने हिसाबले त्यसरी मापदण्डहरू आउँदै आउँदैछ। अहिले चाहिँ इन्टरनेसनली यो चार्टर्ड अकाउन्टेन्टहरूको रिकग्निसन त्यस कारणले चाहिँ विश्वभरि छ क्या त्यो, भनेपछि त्यसमा चाहिँ विश्वसनीयता अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत चार्टर्ड अकाउन्टेन्टलाई जुन तरिकाले हेरिएको छ त्यसलाई चाहिँ हामीले लोकल्ली निर्णय गरेर लोकल आफ्नो उसमा चाहिँ त्यो मापदण्ड विपरीत गरेर मेम्बर्सहरू बनाउन थाल्यो भने त्यो विश्वसनीयता जुन पर्पजले आइसेकहरू अगाडि बढिरहेको छ, भर्खर देशहरू जोडिएको छ होइन त्यो इन्टरनेसनल्ली, त्यो चिजसँग चाहिँ यो हाम्रो यस्तो लोकल्ले गर्न थाल्यो भने त्यसलाई चाहिँ ह्याम्पर गर्छ भन्ने नै हो।
अर्को कुरा, अब कति सत्य हुन्छ कति असत्य पनि हुन्छ, हाम्रा प्रतिवेदनहरू लेखा परीक्षण प्रतिवेदनहरू दुई थरीका बनाउने, एकातर्फ ट्याक्सलाई एकातर्फ लगानीकर्तालाई देखाउने खालकाहरू पनि हुन्छन् र यस्तोमा चाहिँ सिएहरू बढी मुछिने गर्छन् भनिन्छ, यो कारण चाहिँ यस्तो हुनुको कारण के हो अथवा होइन यत्तिकै भनिएको हो?
होइन यस्तो हुन्छ, सिएहरू यसमा इन्भल्भ हुने अथवा रजिस्ट्रेटरहरू इन्भल्भ हुने भन्दा पनि यसमा चाहिँ पहिलो प्राथमिकता पहिलो के हुन्छ भने यसको म्यानेजमेन्टकै जिम्मेवारी हुन्छ कुनै पनि चिजको, चार्टर्ड अकाउन्टेन्टलाई अथवा अडिटरलाई चाहिँ तपाईँले रिपोर्टहरू नै अथवा इन्फर्मेसन्सहरू लुकाएर दिनुभयो भने त्यो पाएको इन्फर्मेसन्सको आधारमा थर्ड पार्टीहरू कन्फर्मेसन गरेर एउटा निस्केको ब्यालेन्स सिटमा राखिदिने कुराहरू हुन्छन्, पहिलो त्यस कारणले कति कुराहरू हिडन गरेका छन् भने त्यो इनहेरिटेन्ट लिमिटेसन हुन्छ क्या त्यसमा चाहिँ, त्यो त्यसलाई कसैले पनि किनभने लुकाएरै दियो भने थाहा हुँदैन। तर मैले यसमा भन्दै गर्दाखेरि चाहिँ यस्ता कुराहरू बजारमा आएका कुराहरू पनि छन् होइन, त्यसमा चाहिँ समग्रमा चाहिँ रजिस्टर अडिटर सिए चार्ट एकाउन्टेन्ट दुइटैलाई मुछिएर हेरिन्छ, त्यसमा चाहिँ कति अधिकांश चार्ट एकाउन्टेन्टहरूमा त्यो हुँदैन, तर पनि यसो चाहिँ लेखा परीक्षणले अडिटर जस्तो गर्यो भन्दाखेरि
परीक्षण भनेको चार्टर्ड अकाउन्टेन्टसँग जोडिने नै कुरो भयो,
जोडिने भएको हुनाले हामीले पनि चिजलाई रेस्पोन्सिबिलिटीको रूपमा चाहिँ अब समग्रमा विषय पनि पर्ने चाहिँ छ। यसमा चाहिँ मलाई विश्वास के छ भने चार्टर्ड अकाउन्टेन्टहरूले यस्तो काममा चाहिँ नेतामा जुन इज्जतमा छ होइन काम गरिरहेको छ त्यो चिजले सानो कुरामा अथवा सानो चिजमा चाहिँ आफ्नो इज्जतहरू गुमाउन कसै पनि चार्टर्ड अकाउन्टेन्ट चाहँदैन, त्यस कारणले चाहिँ त्यसमा इन्भल्भ हुन्छ चार्टर्ड अकाउन्टेन्टहरू छन् होइन, तर चार्टर्ड अकाउन्टेन्टहरू मेरो भनेको भनेर मुछिँदाखेरि नन प्रोफेसनल्सहरू प्रोफेसनलहरू दुइटै एक ठाउँमा आउँदाखेरि दुइटैको कामको भोगाइ चाहिँ हामीले बोकेर पनि हिँड्नुपर्ने स्थिति चाहिँ छ।
हस्, तपाईँको महत्त्वपूर्ण समय र विचार हामी र हाम्रो श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल चार्टर अकाउन्टेन्ट सङ्घ एक्यानका अध्यक्ष सिए आनन्द शर्मा वाग्ली। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा आजलाई इकोनोमिक टाइम्स यति नै, प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु, नमस्कार।